نصیحت ہمیں بچائے گی, راہ جنت پہ یہ چلائے گی. یہ نصیحت ہمیں بچائے گی, راہ جنت پہ یہ چلائے گی.
الحمدللہ رب العالمین, والصلاة والسلام على خاتم النبیین, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ. الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. میرے پیارے اسلامی بھائی اور مدنی چینل کے ناظرین, مدنی چینل کا پروگرام نصیحت بھری باتیں, نصیحت بھری باتیں پروگرام لیے آپ کی خدمت میں حاضر ہیں. آئیے آج کے موضوع کی طرف بڑھنے سے پہلے, نبی پاک صاحب لولاک سیاح افلاک صلی اللہ تعالی علیہ وآلہ وسلم کی ذات پاک پر درود پاک کی فضیلت سننے کی سعادت حاصل کرتے ہیں. میرے آقا و مولا صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا, صلوا علی فإن الصلاة علی کفارۃ لکم, مجھ پر درود پڑھو, تمہارا مجھ پر درود پڑھنا تمہارے گناہوں کے لیے کفارہ ہے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. میرے مدنی چینل کے ناظرین, عزت کم کرنے والی چیزیں, ان کے تعلق سے ہم نے پچھلے پروگرام میں کچھ سنا, تو کئی کام اس طرح کے بھی ہوں گے جو عزت بڑھانے والے ہیں. آج کے پروگرام میں عزت بڑھانے والی چیزوں کا بیان کیا جائے گا. شیخ فرید الدین عطار علیہ رحمت اللہ الغفار آپ فرماتے ہیں, می فزائد آبرو از پنج چیز, باتو گویم بشنو اے اہل تمیز. اے سمجھدار آدمی, اے عقل مند آدمی, میں تیرے سامنے نا عزت بڑھانے والی پانچ چیزوں کا ذکر کروں گا, توجہ کے ساتھ سن سن اور انہیں اپنی طبیعت کا حصہ بنا, تاکہ اللہ تعالی جل جلالہ تجھے عزتیں عطا فرمائے. یہ اعمال عزت بڑھانے والے اعمال ہیں. شیخ فرید الدین عطار علیہ رحمت اللہ الغفار نے پہلی چیز کا تذکرہ کیا نا, تو آپ ارشاد فرماتے ہیں, در سخاوت کوش گرداری غنا, تا فزائد آبرویت از سخا. سخاوت جو نا, سخاوت لوگوں میں بانٹنا, اللہ کی راہ میں دینا, یہ ایک ایسا عمل ہے کہ جو عزت کو بڑھانے کا ذریعہ بنتا ہے. تو اب رحمت اللہ تعالی علیہ نے یہ بات ذکر فرمائی کہ اگر اللہ تعالی جل جلالہ نے تجھے مالی اعتبار سے وسعت عطا فرمائی ہے نا, تو اے اللہ کے بندے, اللہ کے بندوں میں خرچ کر, اللہ کے بندوں کی ضروریات پوری کرنے میں اپنا پیسہ صرف کر, تاکہ اللہ تعالی جل جلالہ تیری عزت میں اضافہ فرما دے. تو پہلی چیز جو آپ نے ذکر فرمائی وہ ہے اللہ تعالی جل جلالہ کی راہ میں مال خرچ کرنا, غریبوں کی حاجتیں پوری کرنا, ضرورت مندوں کی ضرورتیں پوری کرنا, یتیموں بیواؤں مسکینوں حاجت مندوں کی ضروریات کو پورا کرنے میں اپنا کردار ادا کرنا, بڑا پیارا عمل ہے, بڑا مبارک عمل ہے. آپ جانتے ہیں کہ سخی اللہ تعالی جل جلالہ کے قریب ہوتا ہے, جنت کے قریب ہوتا ہے, اور لوگوں کے دلوں کے قریب ہوتا ہے. ساری دنیا سخاوت کو پسند کرتی ہے اور اللہ تعالی جل جلالہ کی راہ میں مال خرچ کرنے والوں کو دوست رکھتی ہے, جنت کے قریب ہے. اللہ تعالی جل جلالہ کی رحمت سے حصہ پانے میں سخی آدمی کامیاب ہو جاتا ہے. آپ قرآن پاک کی آیت طیبات کو اگر پڑھیں تو قرآن پاک نے ایک مرتبہ نہیں, کئی ایک مرتبہ سخاوت کا ذکر کیا ہے, اپنی راہ میں خرچ کرنے کا ذکر کیا ہے. آپ بالکل ابتدا سے اگر چلیں تو اللہ تعالی جل جلالہ نے سورہ بقرہ کی ابتدا میں نیک بندوں کے اوصاف ذکر کیے ہیں. جب نیک بندوں کے کمالات اور خوبیاں بیان کی جا رہی ہیں تو قرآن کہتا ہے, وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ, ہم نے جو انہیں دیا ہے نا, یہ ہمارے دیے ہوئے میں سے خرچ کرتے ہیں. قرآن نے ذکر کیا, رحمان نے ذکر کیا. اللہ تعالیٰ جل جلالہ اپنے نیک بندے اور اپنے کامل ایمان والے بندے ان کا جب ذکر فرماتا ہے نا تو میرا رب ارشاد فرماتا ہے یہ ہمارے دیے ہوئے میں سے ہماری راہ میں خرچ کرتے ہیں. انفقوا مما رزقناکم, اے لوگو اے ایمان والو ہم نے تمہیں جو دیا ہے نا ہمارے دیے ہوئے میں سے ہماری راہ میں خرچ کرو. تو اللہ کا بندہ اللہ کے بندوں پر خرچ کرتا ہے, اللہ کی عطا کردہ توفیق سے خرچ کرتا ہے اور اللہ تعالی جل جلالہ اس پر اجر و ثواب عطا فرماتا ہے. وما تقدموا لانفسکم, وعدہ قرآنی, تم جو بھی دو گے نا یہ سارے کا سارا تمہارے اپنے لیے. رحمان کے وعدے سچے وعدے, قرآن کے وعدے سچے وعدے, تاجدار کائنات صلی اللہ تعالی علیہ وآلہ وسلم کے وعدے سچے وعدے. اللہ تعالی جل جلالہ نے اپنی راہ میں خرچ کرنے کا حکم دیا, بار بار حکم دیا, اور قرآن کہتا ہے مثل الذین ينفقون اموالهم فی سبیل اللہ کمثل حبۃ انبتت سبع سنابل فی کل سنبلۃ مئۃ حبۃ. جو اللہ کی راہ میں مال خرچ کرتا نا وہ ایک روپیہ خرچ کرے نا, جی ہاں ایک روپیہ, تو قرآن کی اس آیت کا وعدہ ہے کہ اللہ تعالی جل جلالہ اسے 700 گنا اجر عطا فرماتا ہے. 700 پر بھی بس نہیں کی گئی. واللہ یضاعف لمن یشاء, اللہ جس کے لیے چاہے اس سے بھی زیادہ بڑھا دے. رب کی رحمت ہے, رب کا کرم ہے, اس کا فضل ہے, اس کا احسان ہے, وہ اپنے بندوں کو نوازتا ہے. جو اللہ کی راہ میں خرچ کرنے والا ہے اللہ تعالی جل جلالہ اسے جتنا چاہے اجر و ثواب عطا فرمائے. 700 کا وعدہ تو دیا گیا, 700 کے بعد یہ بات ذکر کی جا رہی ہے واللہ یضاعف لمن یشاء, اور اللہ جسے چاہے جتنا چاہے عطا فرمائے. تو کیوں نہ اللہ کی راہ میں مال خرچ کرنے کا سلسلہ کیا جائے. اللہ نے دیا ہے اللہ کی راہ میں دیجیے, کروڑوں ہیں لاکھوں دیں, لاکھوں ہیں ہزاروں دیں, ہزاروں ہیں سینکڑوں اللہ کی راہ میں دیں, سینکڑوں ہیں نا, تو جس قدر ہو سکے اللہ تعالی جل جلالہ کی راہ میں دیا جائے, اللہ تعالی جل جلالہ کے بندوں پر خرچ کیا جائے, ان کی حاجتیں پوری کرنے میں, ان کی ضرورتیں پوری کرنے میں, کھانا کھلانے میں, لباس پہنانے میں, پانی پلانے میں, اللہ کی راہ میں خرچ کیجیے. اور یہ بھی آپ کے سامنے عرض کرتا چلوں کہ رحمان کی بارگاہ میں قلت و کثرت نہیں دیکھی جاتی. کس نے کتنا خرچ کیا یہ نہیں دیکھا جاتا, محبت دیکھی جاتی, کون کتنے پیار سے خرچ کرتا ہے. ایک آدمی نے لاکھوں لاکھ روپے اللہ کی راہ میں دیے لیکن نیت دکھاوے کی ہے. نیت لوگ مجھے سخی کہیں یہ ہے, نیت لوگوں میں واہ واہ ہو جائے, بلے بلے ہو جائے, نیت یہ تھی. کیا اس نیت کے ساتھ اللہ تعالی جل جلالہ کی بارگاہ میں لاکھوں نہیں کروڑوں روپے خرچ کیے؟ ریاکاری آ گئی نا, دکھاوا آ گیا, تو ریاکاری یہ عمل کی تباہ کاری کا ذریعہ بنتی ہے. اور دوسری طرف ایک ایسا آدمی ہے جس کے پاس کوئی لمبے چوڑے اسباب نہیں, کوئی بہت بڑا سرمایہ اس کے پاس نہیں, یہ 10 روپے اس کے ہاتھ میں, دل میں خیال ہے میرے مولا میں زیادہ تیری راہ میں خرچ کرنے پر قادر نہیں, میرے مالک میری حالت تیرے سامنے, یا اللہ تو جانتا ہے میں تو خود غریب ہوں, نادار ہوں, مفلس آدمی ہوں, گھر کے اخراجات چلانے میں بھی دقت اور دشواری کا سامنا کرنا پڑتا ہے, لیکن میرے مولا میں یہ چاہتا ہوں کہ میں بھی تیری راہ میں خرچ کرنے والوں میں آؤں. میرے دل کی خواہش, میرے دل کی تمنا یہ ہے کہ تیری راہ میں دینے والوں میں جب نام لکھا جائے نا تو میرا نام بھی ان میں شامل ہو. میرے مولا زیادہ دینے کی طاقت تو نہیں, لیکن جس قدر میرے پاس ہے, جتنی مجھے طاقت ہے, جتنی بسات بنی, میں اپنی استطاعت کے مطابق تیری راہ میں دینے کے لیے آ گیا. الہ العالمین قبول فرما لے, یا اللہ قبول فرما لے. یہ صرف 10 روپے لے کر آیا, لیکن وہ کروڑوں خرچ کرنے والا جو ریاکاری کی نیت سے خرچ کر رہا ہے نا, اس کی یہ 10 روپے ان پر بھاری ہو جائیں گے. اس کے بعد شیخ ذکر فرماتے ہیں بردباری و وفاداری گزین تاکہ آب روئے افزائد عظیم. بردباری کو اختیار کر, تحمل مزاجی, اور وفاداری کو اختیار کر تاکہ تیری عزت بڑھ جائے. تحمل مزاج آدمی یہ عزت پانے میں کامیاب ہو جاتا ہے. بعض اوقات آپ دیکھتے ہیں بات ہوتی نہیں ہے, لڑائی شروع ہو جاتی ہے. ہو سکتا ہے کہ یہ سارے کا سارا جناب وہ ماحول گرم ہوا, گرم ہوتے ہوتے کرتے کراتے دست و گریبان ہوئے, گالی گولی, پتہ نہیں کیا کچھ ہو گیا. بعد میں جب سبب تلاش کرنے کے لیے بیٹھتے ہیں نا, لڑے کیوں تھے, تو پھر خود ہی اپنی عقل پہ ماتم کر رہے ہوتے ہیں کہ یار یہ کوئی وجہ تھی جس وجہ سے لڑا جاتا. ये तो इतना बड़ा केस ही नहीं था, इतनी बड़ी बात ही नहीं थी, छोटी सी बात पे हम आपस में लड़ पड़े। तो बुर्दबारी और तहम्मुल मिजाजी ये बड़ी आलाश है। पसंदीदा मोमिन पता कौन है? पसंदीदा वो है जिसे गुस्सा देर में आए जल्दी चला जाए, जल्दी जल्दी हाइपर नहीं होता, बातों को बर्दाश्त करता है, मुस्कुराते चेहरे के साथ आने वाले तुंदो तेज जुमलों का मुकाबला करते हुए आगे निकल जाते। लोग जबान दराजी करते, ये गाली का जवाब गाली में नहीं देता। हमारे यहां तो कहा जाता ना, ईंट का जवाब पत्थर से देंगे। हम शरीफों के साथ शरीफ, बदमाशों के साथ बदमाश हुआ करते हैं। जबकि सामने वाले ने अगर कोई सख्ती वाला जुमला कहा ही नहीं, तो मैंने भी उसके साथ नरमी वाली बात की, उसने प्यार से बात की, मैंने प्यार से बात की, मेरा कमाल क्या है? सामने से फूल आया, मैंने भी जवाब में फूल दे दिया। सामने वाले ने मुस्कुराते चेहरे के साथ मुलाकात की, मैंने भी मुस्कुराते चेहरे के साथ मुलाकात कर ली, मेरा कमाल क्या है? मेरा कमाल तो तब होता, सामने वाला तेज नजरों से देख रहा है, मैं मुस्कुराते चेहरे के साथ उसको देखता। वो तुंदो तेज जुमलों के जरिए तीर बरसा रहा है और मैं नरमी, शफकत, प्यार और मोहब्बत वाले अंदाज में बात करके निकल जाऊं। बदी रा बदी सहल बाशु जजा, अगर मर्दी अहसिन इला मन असा। बुराई का जवाब बुराई में देना बड़ा आसान है। बहादुर है ना, जवां मर्द है, मर्द है, मर्दानगी देखा। और मर्दानगी क्या है? बुराई का जवाब भलाई के साथ दे। आगे बढ़ते हैं। अब जिक्र फरमाते हैं, हर के ऊबर खल्क बख्शायद हमी, बेशक आबरूए अफजायद हमी। जो मखलूक पर शफकत करता है ना, शफकत, प्यार, मोहब्बत, अल्लाह इसकी इज्जत बढ़ा देता है। आप देखते होंगे हशाश बशाश चेहरा, खुश अखलाक, नरम खू, ऐब जोई से इज्तनाब करने वाला, बुखल से बचने वाला और नरम दिल आदमी, इसे इज्जतें अता की जाती। जो मखलूक पर शफकत करने वाला है, अल्लाह उसकी इज्जत में इजाफा फरमाता है। शफकत क्या है? मान सम्मान दिया जाए, मुस्कुराते चेहरे के साथ मुलाकात की जाए, आने वाले को प्रोटोकॉल दिया जाए, लिबास देखकर फैसला ना किया जाए इससे मुलाकात करनी है कि नहीं करनी, ये भी अल्लाह का बंदा, मैं भी अल्लाह का बंदा, मुसलमान है, मुस्तफ़ा करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम का गुलाम है। हमारे जितने रिश्ते, जितने नाते, जितने ताल्लुकात है ना, मेरे मदनी चैनल के नाजरीन याद रखिएगा, हमारे सारे रिश्ते महबूब की गली से होके गुजरते हैं। उनके जो गुलाम हो गए, हमारे वो इमाम हो गए। जो हमारे आका का है वो हमारा है, जो हुजूर सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम का नहीं, हमारा उसके साथ कोई लेना देना नहीं। हज़रत बिलाल कहाँ के? हबशा से है ना। हज़रत सुहैब रूम से, हज़रत उवैस करण से ताल्लुक रखते हैं। क्या इसी तरह दीगर कई असहाबे नबी का आप तज़किरा करेंगे, वो मक्का शरीफ या मदीना शरीफ के बासी नहीं थे, यहां के रहने वाले नहीं थे, लेकिन ताल्लुक बारगाह रिसालत के साथ है, मोहब्बत का रिश्ता नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के साथ। हम कितनी मोहब्बत, कितनी अपनाइयत, कितनी अकीदत और कितनी चाहत के साथ इनका नाम जबान पर लाते हैं। अबू जहल कहाँ का रहने वाला है? मक्का शरीफ का बासी है, मक्का का रहने वाला है, लेकिन सिर्फ मक्का में रहने की वजह से हम अबू जहल से मोहब्बत नहीं करेंगे, इसलिए कि मक्का में रहने के बावजूद भी मक्का मुकरमा वाले आका, मदीना तैबा वाले आका सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम के साथ मोहब्बत का रिश्ता ना जुड़ सका। जो सरकार का है वो हमारा है, जो हुजूर सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम का नहीं, हमारा उसके साथ कोई लेना देना नहीं। तो रिश्ते नाते ताल्लुकात सब महबूब की गली से होके गुजरते हैं। तो लोगों पर शफकत, लोगों से प्यार, लोगों से मोहब्बत और अपनाइयत वाला अंदाज। इसके बाद अगली बात जिक्र फरमाई गई, असखावत आबरू अफजू शवत, वज बखीली बेखिरद मलऊ शवत। वो इस सखावत और कंजूसी वाली बात को एक नए पेराय में शेख फरीदुद्दीन अत्तार अलैहि रहमतुल्लाह अल-गफ्फार ने जिक्र फरमाया। बात क्या हो रही है? आप इरशाद फरमाते हैं, सखावत है जिसकी वजह से इज्जत बढ़ती है, सखावत, और कंजूसी, कंजूसी से तो जिस तरफ भी जाए ना सामने वाले थूथूई करते नजर आएंगे। अपनी सगी औलाद, बाप कंजूस हो ना तो कितनी मोहब्बत दिल में होती होगी अब्बा हुजूर की, खुद गौर कर लीजिए। अपने सगे खूनी रिश्तेदार भी ना कंजूसी की आदत की वजह से नफरत करते हैं, करीब बैठने के लिए तैयार कोई नहीं होता। पैसे बढ़े अपनी औलाद पर खर्च नहीं करता, पैसे बढ़े अपनी बीवी को देने के लिए तैयार नहीं होता। सरमाया बहुत सारा है इसके पास, बैंक भरे हुए, लेकिन अपने गरीब और हाजतमंद जरूरतमंद बहन भाइयों पर खर्च करने के लिए आगे नहीं बढ़ता। दौलत है, दौलत की वजह से सलाम नहीं होगा, इस कंजूसी की वजह से सब इस पर थू थू करते नजर आएंगे। और सरकार दो आलम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम का फरमान भी सुनते चले जाइए। मेरे आका फरमाते हैं, कंजूस आदमी जन्नत में नहीं जाएगा। बखील अरचे बाशुद जाहिदे बहरो बर, बहिश्ती न बाशुद बहुकुमे खबर। शेख सादी अलैहि रहमतुल्लाह अलहादी कहते हैं, कंजूस आदमी ये अगर खुशकी और तरी में भी इबादत करने वाला हो ना, जगह जगह जाकर सजदे करने वाला हो, तो हदीस के इरशाद के मुताबिक ये जन्नत ही नहीं हो सकता। बिल्कुल वाज़ह सी बात, अल्लाह के प्यारे हबीब सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम का फरमान है। तो कंजूस आदमी, इसकी इज्जत बढ़ती नहीं है, कंजूसी की वजह से इसकी इज्जत का दामन तार तार हो जाता। फिर इसके बाद जो अगली बात जिक्र की गई उस बात की तरफ बढ़ते हैं। आप इरशाद फरमाते हैं, ए बरादर परदाए मर्दम मदर ता न दर्रत परदा अत शख्से दिगर। मेरे भाई, किसी की पर्दा दरी ना करना, ऐब उछालने की तरफ ना जाना, इसलिए कि जब तू किसी के ऐब उछालेगा ना तो तेरे ऐब भी उछाल दिए जाएंगे। अपनी इज्जत बचाने और अपनी इज्जत बढ़ाने का एक जरिया मुसलमानों का मनफी तज़किरा ही ना किया जाए, किसी के बारे में कोई मनफी बात ही ना की जाए। जब तक शरीयत मुझ पर बोलना वाजिब ना कर दे, मैं किसी मुसलमान के खिलाफ बात ही ना करूं, किसी मुसलमान के खिलाफ बात ना करूं। शेख फरीदुद्दीन अत्तार अलैहि रहमतुल्लाह अल-गफ्फार फरमाते हैं, ए भाई, लोगों के ऐब ना उछाल, इनकी पगड़ियां उछालने की तरफ ना चल, इनके ऐब जाहिर करने का सामान ना कर। क्यों? इसलिए कि तू इनके ऐब उछालेगा ना, तेरे ऐब जाहिर कर दिए जाएंगे। और फिर इसके बाद अगली बात जिक्र की गई, बा हवाए दिल मकुन जनहार कार ता नयारत पस पशे मानियत बार। दिल की ख्वाहिश से काम नहीं किए जाते, जो दिल में ख्याल आया कर दिया, ऐसे नहीं हुआ करता। अगर तू ऐसे करेगा ना कि जो दिल में आया तूने कह दिया, जो दिल में आया तूने कर दिया, तो याद रखना पशेमानियां तेरा मुकद्दर बनेगी, शर्मिंदगी का सामना करना पड़ेगा। जो दिल में आया कर दिया, ऐसे नहीं हुआ करता। सबसे बुनियादी चीज वो है शरीयत मुताहरा। तो जो भी मामला है शरीयत मुताहरा के कोर्ट में लेकर आई, शरीयत मुताहरा की अदालत में पेश कीजिए। कुरान क्या कहता है, मुस्तफा करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम का फरमान क्या कहता है। तो दिल के फैसले नहीं, ईमान वाला अपने दिल की पैरवी करने वाला नहीं होता, ये अल्लाह ताला और उसके प्यारे हबीब सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम की पैरवी करके आगे बढ़ने का सामान करता है। और आखिरी बात आपके सामने रख के मैं गुफ्तगू के इख्तिताम की तरफ लाऊंगा। आप फरमाते हैं, बर अदुवे खेश चूं याबी जफर अफ पेश आर वज जुर्मश दरगुजर। जब तू अपने दुश्मन पर फतह पा लेना तो फतह पा लेने के बाद उसको मुआफ कर दे। कितनी बड़ी बात जिक्र की जा रही है, फतह पा ली, अब नाकों चने चबवाने की तरफ निकले, इसमें नहीं, फतह पा लेने के बाद मुआफी का ऐलान कर देने में इज्जत। इज्जत वाले आका सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम का अपना अमले मुबारक हमारे सामने है। मक्का मुकरमा फतह हुआ ना, मेरे आका ने आम मुआफी का ऐलान किया, आम मुआफी का, ला तसरीब अलैकुमुल यौम, आज के दिन तुम पर कोई सख्ती नहीं की जाएगी, ए लोगो आज तुम्हें आजाद कर दिया गया। कैसे कैसे ऐलान किए जा रहे हैं, जो घर में चला जाए दरवाजा बंद कर ले उसे कुछ ना कहना, तुम्हें आता देकर जो हथियार फेंक दे उसे छोड़ दो, जो हरम में चला जाए उसे भी बना दे दो, जो अबू सुफियान के घर में चला गया उसे भी कुछ ना कहना। यह है मुआफिया, यह है आम मुआफी का ऐलान। فتح پا لی. سامنے والا مجبور اور بے بس ہو گیا، اب تم معافی کا اعلان کر کے عزتیں پاؤ. اللہ پاک عمل کی توفیق عطا فرمائے. آمین. بجاہ خاتم النبیین صلی اللہ تعالی علیہ وآلہ وسلم.
یہ نصیحت ہمیں بچائے گی، راہ جنت پہ یہ چلائے گی. یہ نصیحت ہمیں بچائے گی، راہ جنت پہ یہ چلائے گی.